जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक हप्ताको बुधबार साँझ 7:30 सुन्दै आइरहनु भएको छ यस कार्यक्रमको पुनः प्रसारण हामी शनिबार मध्याह सवा 12 बजे पनि गर्ने गर्छौ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी विशेष गरेर महिलासँग सम्बन्धित विषयहरूमा छलफल गर्ने गर्छौँ विशेषत नेपाली महिलाहरूको अवस्था पहिले कस्तो थियो अहिले कस्तो छ र पूर्ण रूपमा लैङ्गिक समानता कायम गर्नको लागि अझै पनि महिलाको स्थिति के हुन जरुरी छ हाम्रा व्यवहारहरूमा कस्ता परिवर्तन आउन आवश्यक छन् हामी यसै सम्बन्धमा छलफल गर्ने गर्छौ आफू छोरी भएर जन्मिएको प्रति गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा यङ लिभिङ फाउन्डेसन एउटा सेवामूलक संस्था हो र यसका फिल्ड कोअर्डिनेटर हुनुहुन्छ रोजिना सिजापति
नमस्ते म रोजिना सिजापति म चाहिँ यङ लिभिङ फाउन्डेसनको फिल्ड कोअर्डिनेटर र यङ लिभिङ फाउन्डेसन हजुरहरू अवगत नै छ हामी तनहुँ जिल्लामा चाहिँ 16 स्कुल र 2 महिला समूह भवनको निर्माणको लागि काम गरिरहेका छौँ
एकदमै सुरुमै संस्थाको पनि परिचय दिनुभयो होइन अझै यसको फिल्ड कोअर्डिनेटर हुनुहुन्छ तनहुँमा 16 भवन हजुरहरू बनाउँदै हुनुहुन्छ ती मध्ये कति त बनिसके
होइन
यो संस्थाको बारेमा अलिकति हामी बुझौँ न सुरुमा चाहिँ
यो यङ लिभिङ फाउन्डेसन भन्ने चाहिँ एउटा अमेरिकन संस्था हो यो यङ लिभिङ इसेन्सियल वेल्स भन्ने एउटा व्यापारिक एउटा बिजनेस अर्गनाइजेसन छ युएसको युटामा तर उहाँहरूको चाहिँ 6 मिलियन भन्दा बढी मेम्बरहरू चाहिँ विश्वभरि नै हुनुहुन्छ अनि उहाँहरूकै मेम्बरहरूले चाहिँ अब हामीले बिजनेस भन्दा पनि हामीले च्यारिटीको काम गर्नु पर्यो भनेर चाहिँ 2005 चाहिँ यङ लिभिङ इसेन्सियल वेल्सबाट चाहिँ यङ लिभिङ फाउन्डेसन भन्ने सुरु भएको हो र यङ लिभिङ फाउन्डेसनले चाहिँ हजुरको युगान्डाहरूतिर होइन जुन यो गरिब राष्ट्रहरू छ त्यसमा काम गर्दै आइरहेको थियो 2005 तर नेपालमा चाहिँ यो 2015 भूकम्प पछाडि चाहिँ त्यहाँको हाम्रो यङ लिभिङ फाउन्डेसनको एउटा फाउन्डर हुनुहुन्थ्यो डाक्टर गेरी यङ भन्ने र उहाँ चाहिँ जापान हुँदाखेरि चाहिँ एउटा ब्रेकिङ न्युज सुनेर नेपालमा चाहिँ विशाल एकदम ठुलो भूकम्पले चाहिँ तहस नहस पारेको एउटा खबर सुनिसकेपछि उहाँ आफै नै नेपालमा आएर चाहिँ अब त्यो आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भनेर चाहिँ उहाँहरूको चाहिँ एउटा कनेक्सन मिलेर चाहिँ उहाँ एउटा दोलखाको यार्सा भन्ने गाउँमा जानु पुग्नुभयो र उहाँ पुगिसकेपछि उहाँले एकदमै दर्दनाक अवस्थामा देख्नु भएको त्यहाँको स्थानीय बासिन्दाहरूलाई त्यो एउटा यार्सा भन्ने एउटा अलि विकट गाउँ छ त्यहाँ चाहिँ कुनै पनि भवन चाहिँ बाँकी थिएन सबै तहस नहस भएको थियो र त्यस्तो बेलामा मान्छेहरू चाहिँ एउटा टिनको एउटा सानो झुपडी जस्तो बनाएर बसिसकेको अवस्था र त्यहाँ अत्याधिक जाडो हुने ठाउँ एकदम चिसो हुने ठाउँ चिसोमा कठ्याङ दिएर उनीहरूको खाने लाउने कुरा सबै घरले पुरिएको अवस्थामा उहाँले चाहिँ त्यो बेलामा चाहिँ इमर्जेन्सी हेल्प गर्नुभएको थियो न्यानो कपडा बाँड लत्ता कपडा बाँडेर उहाँहरूलाई चाहिँ त्यो टाइममा त्यो समयमा बचाउने काम गर्नुभएको थियो त्यसपछि लगतै उहाँ अमेरिका फर्किसकेपछि उहाँको एउटा टिम लिएर आउनु भएर चाहिँ नेपालमा भूकम्प गयो, धेरै हजारौँ गाउँ विनाशकारी भूकम्पले सबै तहस नहस बनायो, मान्छेहरू कति मरे। अब म सबैलाई चाहिँ गर्न सक्दिनँ तर म कसैलाई चाहिँ बचाउन सक्छु भनेर चाहिँ उहाँले त्यो गाउँको पुनर्निर्माणको लागि जुन 100 घर एउटा स्कुल हामीले बनायौँ अहिले चाहिँ हस्तान्तरण गरिदिनु, उहाँ पनि हुनुहुँदैन, 2 भयो उहाँ देहान्त हुनुभएको, तर उहाँले मर्नु अघि चाहिँ हामी त्यो प्रोजेक्ट गरिसक्यौँ भने चाहिँ उहाँले थाहा पाउनु भएको थियो। र त्यसपछि चाहिँ अनि हामी त्यो बनाइसकेपछि, त्यो गाउँ बनाएपछि चाहिँ अनि हामीले अरू ठाउँमा के गर्न सक्छौँ त, भूकम्पले अब ध्वस्त बनाएको स्कुल होस् अथवा कसरी काम गर्न सकिन्छ अरूमा भन्दाखेरि, हामी चाहिँ सोसल वेलफेयर काउन्सिलसँग आबद्ध भएर चाहिँ यो तनहुँको स्कुलहरू पनि कतिपय चाहिँ एकदमै भवन चाहिने, कोहीमा भूकम्पले नै जस्तै हामीले अहिले आबु खरेनीमा काम गराएको छौँ, उहाँको त्यो कहानी सुन्दाखेरि पनि त्यो पुरै भूकम्पले लडाएको होइन, अनि हामीले चाहिँ सर्वे गरेर अनि आवश्यकता अनुसार कति कोठे भवन चाहिन्छ, कसैलाई टोयलेट बाथरुम चाहिन्छ, कसैलाई फेन्स चाहिन्छ, र त्यही हामीले आवश्यकता चाहिँ अनुभूति गरेर चाहिँ अहिले हामीले चाहिँ सबै 16 स्कुल र 2 आमासम्मको भवन चाहिँ आवश्यकता अनुसार चाहिँ निर्माण गरिरहेका छौँ।
हजुर, 2005 यो फाउन्डेसन
सुरु भयो,
15 नेपालमा आयो।
हजुर,
तपाईँ चाहिँ यो फाउन्डेसनसँग कहिलेबाट आबद्ध हुनुभयो?
म 2016 15 त हाम्रो त्यसको काम चाहिँ भएन, 15 त भूकम्पको अवस्था नै थियो, कसै काम गर्न सक्ने अवस्था थिएन, त्यो बेला त रेस्क्युको काम गरियो धेरै जस्तो काम चाहिँ, र 16 चाहिँ म चाहिँ यसमा भनौँ न सुरुको फेजबाट नै चाहिँ यसमा आबद्ध छु र आजसम्म पनि फाउन्डेसनमै रहेर काम गरिरहेको छु।
एउटा भर्खरको युवती होइन, अविवाहित युवती, तपाईँलाई चाहिँ संस्थासँग आबद्ध भएर यसरी त्यतिखेर अझै भूकम्पको बेलामा होइन ग्रामीण ठाउँहरूसम्म पनि जानुपर्ने, विदेशीहरूसँग पनि समन्वय गर्नुपर्ने, स्वयंसेवकहरूसँग गाउँलेसँग पनि समन्वय गर्नुपर्ने, त्यतिखेर फेरि कस्तो हुन्छ भने विदेशी आए भन्ने बित्तिकै हामी नेपालीहरूको एउटा पुरानो पहिल्यैदेखिको हाम्रो सोच होइन, केही दिन्छन् यिनीहरूले र हामीले चाहिँ बढीभन्दा बढी माग्नुपर्छ भन्ने किसिमको त्यो छ नि त। नेपालीहरू जो पीडित हुनुहुन्थ्यो त्यतिखेर भूकम्पबाट, र विदेशी स्वयंसेवीहरू उहाँहरूबीच समन्वय गर्न तपाईँ चाहिँ लाग्नुभयो, यो अवसर प्राप्त भयो होइन, तर कति कठिन थियो कि त्यो बेलाको समय?
हजुर, एकदमै राम्रो प्रश्न उठाउनु भयो, त्यो चाहिँ एकदमै कठिनको समय थियो मेरो लागि। कस्तो हुन्थ्यो भनेदेखि, मैले चाहिँ मैले कस्तो भूमिका खेल्नु पर्थ्यो भनेदेखि, एक त विदेशीलाई पनि मैले साइड बाई साइड उनीहरूको कुरा बुझेर उनीहरूसँग काम गर्नुपर्ने, र गाउँको मान्छेलाई पनि बुझाउनु पर्ने, जस्तै गाउँको मान्छेलाई त थाहा हुँदैन नि त अब विदेशी के गर्ने कसो गर्ने के गर्न आइरहेको छन्, उनीहरू त आफै एउटा दुःख बोकेर बसिरहेको, जसले सबै आफ्नो गुमाएको थियो घर अथवा अब सबै कुरा उनीहरूसँग त केही पनि थियो, तर उहाँहरूलाई चाहिँ बुझाउन कस्तो गाह्रो हुन्थ्यो भनेदेखि, हामी विदेशी यहाँ के गर्न आए त, हाम्रो लागि के गर्छन् त, यिनीहरूले किन आएर जाने मात्र हो कि, अब यिनीहरूले कस्तो कस्तो सहयोग गर्छन् भनेर चाहिँ मलाई पहिला चाहिँ मलाई एउटा कम्युनिटीसँग र उहाँहरूसँग काम गर्न चाहिँ गाह्रो भयो, तर मैले चाहिँ कसैको उहाँहरूलाई बुझाउँथेँ, उहाँहरूसँग कुरा बुझ्थेँ, कतिपय कुरा म विदेशीहरूलाई पनि बुझाउँथेँ, किनभने एउटा कुनै पनि ठाउँको चाहिँ त्यहाँको रियालिटी फरक हुन्छ, हामीले देखेको र सुनेको भन्दा पनि त्यहाँ गएर आफैले अनुभूति गरेपछि थाहा हुन्छ उहाँहरूलाई के आवश्यकता छ, हामीले कसरी गर्छौँ। जस्तै घरै बनाउने कार्यमा, जस्तै अब हामीले अब त्यो अलिक विकट गाउँ थियो होइन, उहाँहरूको आफ्नो जग्गामा बनाइदिनु पऱ्यो, उहाँको जग्गा कहाँ छ, उहाँको कति छ जग्गा, न कसैको जग्गै छैन कि, कसरी मिलाउनुहुन्छ कि, त्यो कुरामा नि कति मलाई कठिन भयो। अनि अर्को चाहिँ उहाँ कम्युनिटीसँग कुरा गर्नलाई, जस्तै उहाँलाई मैले भने हामी एउटा यस्तो संस्था हो, हामी त हाम्रो संस्थाले चाहिँ तपाईँहरू सबैको लागि घर बनाउँदैछ, तपाईँहरूले एकजुट भएर हामीसँग काम गर्नुपर्छ भनेर चाहिँ म दुइटै कम्युनिकेसन काम गर्थेँ। पहिला चाहिँ गाह्रो भयो हजुर, तर म चाहिँ सबै उहाँहरूको पनि कुरा सबै बुझ्थेँ, उहाँहरूको कुरा पनि सबै बुझ्थेँ, र त्यसैले गर्दा चाहिँ म दुवैजनालाई समन्वय गरेर एउटै बाटोमा लैजान्थेँ, र पछि चाहिँ आफै सहज हुन थाल्यो, उहाँहरूले पनि बुझ्नुभयो एउटा कम्युनिटी आन्टीले पनि बुझ्नुभयो अनि पछि चाहिँ सजिलो भयो तर पहिलो चरणमा चाहिँ मलाई एकदम कठिन परेको थियो एउटा भाषाको पनि कुरा आउँछ ठाउँको पनि कुरा आउँछ परिस्थिति व्यवहारिक कुराहरू पनि आउँछ पहिला चाहिँ त्यो त्यहीँबाट मैले पनि धेरै कुरा सिकेँ र त्यहीँबाट पनि सिक्दै गर्दै जाँदाखेरि सजिलो भयो हजुर पछि पछि चाहिँ
यो कार्यक्रममा चाहिँ विशेष गरी हामी महिलासँग सम्बन्धित कुराहरू धेरै गर्छौँ महिला भन्ने बित्तिकै हाम्रो संस्कृति होइन हाम्रो दैनिक व्यवहारहरूमा अझै बढी चाहिँ पीडा भोगिरहेको भनेर पनि हामीले चाहिँ एउटा यथार्थ पनि हो र भोग्दै पनि आइरहेका छौँ सुन्दै पनि आइरहेका छौँ व्यक्तिगत कुराहरू पनि हुन्छ नि यस कार्यक्रममा केही तपाईँको बाल्यकालतिर म जान चाहेँ होइन कसरी पढ्नुभयो पढाइ लेखाइ हुर्काई कस्तो भयो परिवार अलिकति मलाई बताइदिनुहोस्
हजुर म ललितपुरको लेले भन्ने ठाउँमा म जन्मिएँ र मेरो हुर्काई पनि त्यहीँ भयो मेरो परिवार मेरो आफन्तजनक मेरो सबैजना त्यहीँ नै हुनुहुन्छ म चाहिँ मेरो पारिवारिक कुरा गर्नुपर्दाखेरि चाहिँ म आफूलाई एउटा भाग्यमानी ठान्छु म एउटा धेरै त होइन तर थोरै शिक्षित परिवारमा मेरो ड्याडी मम्मी शिक्षित हुनुहुन्थ्यो उहाँले चाहिँ कहिले पनि भिन्नता गर्नु भएन मेरो दुईवटा दाई हुनुहुन्छ र म एउटा छोरी अब कहिले पनि अब दाईहरूले चाहिँ पढ्ने तिमीले चाहिँ पढ्नु हुँदैन भन्ने त्यस्तो कन्सेप्ट चाहिँ हुने थिएन मलाई चाहिँ मेरो परिवारमा चाहिँ तर मैले देख्थेँ हजुर मैले सुन्थेँ मैले कति आफ्नै समाजमा पनि देख्थेँ होइन छोरा भनेको त हाम्रो बुढेसकालको सहारा हो छोरालाई त पढाउनु पर्छ ठुलो मान्छे बनाउनु पर्छ छोरी भनेको चाहिँ अर्काको घर जाने जात हो यिनीहरूलाई पढाएर के गर्नु एक दिन उसको बिहा भइहाल्छ अर्कैले लगिहाल्छ भन्ने त्यो कन्सेप्ट पनि धेरैमा देखेँ मैले आफैले अनुभव पनि गरेँ तर मलाई भन्नुपर्दा चाहिँ म चाहिँ एकदमै त्यस्तो चाहिँ मैले भोग्नु परेन मैले चाहिँ जस्तो मेरो दाईहरूले गर्नुभयो अझै म त कान्छी छोरी अझै धेरै माया पाएर हुर्किएँ म त
पढाइ लेखाइको कुराहरूमा चाहिँ विभेद हुँदैन तर सांस्कृतिक कुराहरू जुन हामीले चाहिँ मानिरहेका छौँ यो काम चाहिँ अलिकति छोरी भएपछि सिक्नुपर्छ है भन्ने किसिमको अनि त्यस्तो तपाईँलाई कुनै बेला अनुभूति भयो कि भएन कि म आमा बुवाको सन्तान मात्रै नभएर छोरी सन्तान हो भन्ने
त्यो चाहिँ मलाई एउटा हुन्थ्यो है मेरो मामुले चाहिँ के भन्छन्थ्यो भनेदेखि हेर तिमी त छोरी मान्छे तिमीले चाहिँ खाना पकाउनु सिक्नुपर्छ लुगा धुन सिक्नुपर्छ सबै काम सकेपछि तिमी भोलिपछि बिहा गरेर गयो भने पनि तिमीलाई केही पनि गाह्रो हुँदैन भन्नुहुन्थ्यो त्यो बेलामा चाहिँ मलाई कस्तो लाग्थ्यो भने ए मैले त सबै पर्फेक्ट भएर जानुपर्ने रहेछ ताकि मैले पराई घर गएर चाहिँ त्यहाँ चाहिँ मेरो फ्यामिलीको बेइज्जत नहोस् मेरो मामुले के भन्छन्थ्यो भने हेर तिमीले केही काम सिकेन भने कस्तरी छोरी हुर्काएको होला केही काम सिकाएको रहेन भन्नुहुन्छ हामीले गाली खान्छौँ तिमीले तिमीले अहिलेदेखि सिक्नुपर्छ म तिमीलाई ट्रेन बनाउँछु भन्नुहुन्थ्यो त्यो स्वाद चाहिँ कस्तो लाग्थ्यो भनेदेखि अब छोराले चाहिँ नपकाए पनि हुने रहेछ लुगा नधोए पनि हुने रहेछ अनि छोरीले चाहिँ धुनै पर्ने रहेछ अनि अझै म भन्थेँ होइन मामसँग डिस्कस पनि गर्थेँ म चाहिँ सानैदेखि अलिकति त्यस्तो कुरामा डिस्कस गर्ने मान्छे अनि तर त्यो कुरामा चाहिँ मलाई फिल हुन्थ्यो कि ए म त छोरी रहेछु यति चाहिँ फरक हुने रहेछ भने चाहिँ त्यो बेलामा पनि फिल हुन्थ्यो मलाई
त्योभन्दा बाहेक अलिकति छोरा हुनुभन्दा हामी फरक मानिने चाहिँ पिरियडको कुराले पनि हो होइन महिनावारीको कुराले त्यो पहिलोचोटि महिनावारी हुँदा परिवारबाट जुन किसिमको सहयोग प्राप्त हुनुपर्ने होइन त्यस्तो किसिमको अब तपाईँको साथीहरूको पनि होइन अरूलाई पनि तपाईँ बताइदिनुहोस् कि तपाईँको अनुभवको आधारमा कस्तो फ्यामिलीबाट कस्तो कस्तो सहयोग भयो भने एउटी छोरी चाहिँ सुरक्षित हुन्छ
त्यो जुन मेन्सुरेसनको कुरा गर्दाखेरि चाहिँ म फर्स्ट टाइम आफै पनि पिरियड हुँदाखेरि चाहिँ दाईलाई हेर्न नहुने ड्याडीलाई हेर्न नहुने अनि के अरे घाम हेर्न नहुने के हेर्न नहुने एउटा त्यो यस्तो लिमिट हुनुपर्ने त्यो बेलामा चाहिँ एकदमै कस्तो नराम्रो फिल हुन्थ्यो होइन अब के हो र त नेचुरल कुरा हो अब सबैलाई हुने नै कुरा हो तर यो चाहिँ एउटा हामी ओमेन हामी एउटा गिफ्टेड छौँ होइन बाई गड हामी त्यो त हाम्रो एउटा प्रोसेस नै हो तैपनि कस्तो विभेद जस्तो लाग्थ्यो अनि कतिपय मेरो साथीहरूको पनि सुन्थेँ अब त्यस्तो टाइममा अब अर्काको घरमा गएर लगेर राख्ने 11-12 दिनसम्म हजुरको जब कि एउटा त्यस्तो टाइममा त एउटा आफ्नो ड्याडी मम्मीको साथ सहयोग एउटा सेक्युरिटी चाहिने ठाउँमा चाहिँ झन् अन्तकोमा लैजाने अथवा अनुहारै हेर्न नहुने इभन मेरो साथीले मलाई यसो एउटा सेयर गरेको थियो कि उसलाई चाहिँ ऊ अलिकति कमजोर फिल भएको थियो अब त्यस्तो भएको बेलामा गाईको दुध चाहिँ खानु हुँदैन पाप लाग्छ यो यस्तो टाइममा हुँदैन भन्ने त्यस्तो चाहिँ एकदमै कुप्रथा चाहिँ मलाई एकदमै अचम्म लाग्थ्यो अब म आम त्यो बेलामा सानो नै थिएँ अहिले हामी बुझ्दै आयौँ होइन त्यो चाहिँ एकदम नराम्रो कुरा हो मान्छेको त्यो नेचुरल प्रोसेस हो. ठिक छ, हामी एउटा धर्ममा आबद्ध छौँ, हामी एउटा विश्वास गर्छौँ, तर त्यो एउटा लिमिटभन्दा माथि चाहिँ गर्नु हुँदैन. यसमा त झन् सबैले सपोर्ट गर्नुपर्छ. हाइजेनिकदेखिको कुरा आउँछ, त्यो बेलामा एज अ एउटा टिनेजर गर्ल होइन यत्तिकै डराइरहेको हुन्छ, यत्तिकै उसलाई कस्तो अमेजिङ फिल भइरहेको हुन्छ, उसलाई झन् हामीले सुझाव दिनुपर्ने ठाउँमा, उनलाई आधार दिनुपर्ने ठाउँमा त्यस्तो गरिरहेको देख्दाखेरि चाहिँ मलाई एकदमै नराम्रो लागेको थियो. अब मैले नै भोगेँ, म आफै पनि लुकेर बसेँ होइन. त्यो हामीले हटाउन सके चाहिँ अबको पछाडिको पिँढीलाई चाहिँ त्यस्तो गाह्रो हुने थिएन जस्तो लाग्छ. त्यो महिला त्यो टाइममा चाहिँ मलाई एकदम आफै एउटा महिला हुँदाखेरि म त लेडिज रहेछु. अनि त्यसपछि अब मेन्सुरेसन भइसकेपछि अब कहीँ जाँदाखेरि पनि अब त पिरियड भएपछि त कतै जानु हुँदैन है, आफ्नो घरमा बस्नुपर्छ. कस्तो रिस्ट्रिक्सनमा बाँधिने एउटा फ्रिडम नै, एउटा लेडिजको फ्रिडम नै अलिकति कन्ट्रोल गरेर राखेको जस्तो मलाई फिल भएको थियो. त्यो भएर सबै प्यारेन्ट्सहरूलाई म के भन्न चाहन्छु भनेदेखि, त्यो टाइममा तपाईँको साथ सहयोग र तपाईँको साथ एकदमै धेरै चाहिन्छ. अर्काको घरमा लगेर राख्ने, प्रत्येक कुरामा रिस्ट्रिक्सन गर्ने, इभन उनीहरूलाई त केही थाहा नै हुँदैन, उनीहरू आफै अचम्मित भइरहेको हुन्छ आफ्नो भनौँ न सबै परिवर्तनहरू देखेर. त्यही भएर यो चाहिँ यो हटाउनै पर्छ, यो चाहिँ एकदमै उनीहरूलाई झन् सपोर्ट गर्नुपर्छ भन्छु म चाहिँ.
विभिन्न हामीले चाहिँ घटनाहरू पनि सुन्छौँ देख्छौँ,
हजुर हजुर,
आफैले भोगेका पनि कतिपय छन्,
हजुर.
हामी केटी मान्छे भएकै कारणले राति अबेरसम्म चाहिँ घर बाहिर बस्न नसकिने होइन,
हजुर हजुर,
नहुने, त्यतिकै पनि डर लाग्ने, अनि फेरि विभिन्न घटनाहरू घटिरहेको पनि हुन्छ, सेक्सुअल हेरेसमेन्टको,
हजुर हजुर,
लैङ्गिक दुर्व्यवहारहरू पनि भइरहेको हुन्छ. यत्रो समय घरभन्दा बाहिर हुनुहुन्छ, एउटा स्ट्रङ लेडी हो नि त,
हजुर.
तपाईँमा पनि कतिपय बेलामा त्यस्ता घटनाहरू, मतलब कि खालको वातावरण, तपाईँलाई नराम्रो लागेको कुराहरू पनि कतिपय भयो होला, तर पनि एउटी छोरी,
हजुर हजुर,
ऊ पनि स्ट्रङ हुनको लागि, बलियो हुनको लागि त्यो आत्मविश्वास चाहिँ कसरी लिएर आउने?
अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि, जुन यो हजुरले सेक्सुअल हेरेसमेन्टको कुरा गर्नुभयो, हामीलाई परिवारबाट नै छोरी तिमी छोरी हौ है, तिमी त टाइममा घर आउनुपर्छ, रातिसम्म बस्नु हुँदैन भनेर नै हामीमा डर एउटा पैदा गरिदिन्छ हाम्रो प्यारेन्ट्सहरूले, हाम्रो अभिभावकले. तिमी नि स्ट्रङ छौ, तिमी आफ्नो ठाउँमा एकदम राइट हौ, आफ्नो डिसिजन राम्रोसँग ल्याऊ, तिमी आफ्नो वेमा हिँड, आफै स्ट्रङ बन, आफै इन्डिपेन्डेन्ट बन, कहिले पनि भन्दैन तिमी छोरी हो है, त्यो छोरीको ट्याग लगाइन्छ कि त्यसमा चाहिँ तिमी डराउनु पर्छ, तिमी डराउनु पर्छ, तिमी रातिभर बस्नु हुँदैन. छोरा मान्छे त बरु राति 12 बजी आए पनि केही फरक, तिमी त साँझ नपर्दै आइसक्नुपर्छ. त्यो चाहिँ एकदमै, त्यो चाहिँ आफ्नो एउटा मानसिकता पनि हो भन्छु. आफूले आफूलाई कति बलियो बनाउने, म कति सेफ्टी, अब सेफ्टीको कुरा त आउँछ होइन, त्यो भनेको छुट्टै पाठ हो, तर यो कुरामा रहेर बस्दाखेरि चाहिँ त्यो चाहिँ आफैले, कुनै पनि महिलाले आफैलाई एउटा इन्डिपेन्डेन्ट आफैले बनाउनु पर्छ, आत्मबल, आफ्नो सेक्युरिटी त्यो आफैमा हुनुपर्छ जस्तो लाग्छ. म हजुरको अब आज लगभग म 2016 म घरबाट, मेरो परिवारबाट बाहिर छु, म दोलखा बसी अहिले तनहुँ बस्दै आउँदैछु. मलाई चाहिँ कहिले पनि चाहिँ म के अरे म विक छु, मलाई चाहिँ यस्तो हुन्छ भने चाहिँ कहिले पनि फिल भएन. मैले प्राउडली भनेको होइन, म अनेस्टली कुरा गर्दैछु. म 2.5 वर्ष पालमा सुतेको मान्छे एउटा, त्यसरी बसेर हामीले पुनर्निर्माणको काम गऱ्यौँ. तर के हुन्छ भने, जहिले पनि आफैले आफैलाई विश्वास गर्नुहोस्, आफैले आफैलाई स्ट्रङ बनाउनुहोस् र आफै इन्डिपेन्डेन्ट हुनुहोस्, त्यस्तो केही पनि हुनेवाला छैन. त्यो आफैले आफैलाई ग्रोन अप गर्नुपर्छ त्यो सेक्टरमा चाहिँ. मलाई आज यति भइसक्यो, मलाई त्यस्तो कुनै पनि समस्या छैन म्याडम. त्यो भनेको चाहिँ आफैले आफैलाई विश्वास गरेको हो. आफ्नो तागत चाहिँ जहिले पनि मजबुत बनाउनुहोस्, कहिले पनि आफूलाई कमजोर नसोच्नुहोस्, आफैले आफैलाई जहिले बलियो बनाउनुहोस्.
यो पेसागत रूपमा चाहिँ होइन, लामो समयबाट भन्नुभयो दोलखामा बसेँ केही समय, तनहुँ आएँ, तनहुँ आइसकेपछिको अलिकति कुरा अनुभव के कस्तो अनुभव गर्नुभयो, विशेष गरी त स्कुलहरूसँग नै तपाईँहरू नजिक हुनुभयो,
हजुर हजुर.
यो क्षेत्रमा चाहिँ विशेष गरेर चाहिँ छात्रा विद्यार्थीहरूको, बालिकाहरूको अवस्था चाहिँ कस्तो देख्नुहुन्छ, अनि प्यारेन्ट्सलाई तपाईँले दिने सुझावहरू चाहिँ के हुन्छ?
म हजुर, यो तनहुँको पनि फरक फरक विद्यालयमा, गाउँको अथवा धेरै विद्यालयमा आफू जान्छु, म आफै त्यहाँ गएर हेर्छु विद्यालयको अवस्था, त्यहाँको विद्यार्थीहरूसँग नि घुलमिल हुन्छु, मैले कतिसँग त कुरा पनि गर्छु के कस्तो छ भन्ने हुन्छ. तर मैले छात्राहरूमा चाहिँ अलिकति छात्राकै कुरा गर्नुभयो, उठाउनु भयो तपाईँले होइन, त्यसमा त मैले एउटा के देखेँ भनेदेखि चाहिँ, जस्तै छात्रहरूलाई चाहिँ जस्तै काम भएको दिन चाहिँ जस्तै छोरी आज काम छ है घरमा काम छ आज एक दिन विद्यालय नजाऊ भन्ने अथवा छोरीहरूलाई चाहिँ विद्यालय आउनुभन्दा अगाडि मैले जुन एउटा स्कुलमा अन्तर्वार्ता पनि लिएको थिएँ त्यो बच्चाहरूसँग त्यहाँ चाहिँ हजुरको दाउरा काटेर घाँस काटेर एउटा आफ्नो बिहानको आफ्नो ड्युटी भनौँ न एउटा परिवारलाई गर्नुपर्ने काम सकेर स्कुल आउनुपर्ने अनि स्कुलबाट गइसकेपछि पनि उसले भात पकाउने हो कि आफ्नो बारीमा काम छ कि खेतमा काम छ कि स्याउला ल्याउनु छ कि घाँस काट्न जानु छ कि त्यस्तो गर्नुपर्ने तर त्यो कम्पेयरमा चाहिँ केटाहरूलाई चाहिँ त्यस्तो चाहिँ गर्नु नपर्ने कि छोरा चाहिँ खेल्न गइदियो भयो छोरीले चाहिँ होइन तिमीले त पकाउनु पर्छ अहिले सिक्नुपर्छ भोलि पर्सि तिमीलाई सजिलो हुन्छ त्यो मानसिकता चाहिँ सबैमा भएको पाएँ मैले त्यसमा चाहिँ के भन्न चाहन्छु भनेदेखि ठिक छ काम गर्नुपर्छ उहाँहरूको बाध्यता होला तर दुवैजनालाई काम हराउनु छोरा जसरी तपाईँले छोरीलाई एउटा पोख्त बनाउनुहुन्छ हजुरले छोरालाई पनि बनाउनु पर्छ भोलि बुहारीले मात्र काम गर्ने होइन छोराले पनि काम गर्नुपर्छ हामी त एक रसको दुईवटा पाङ्ना जस्तै अब एउटाले मात्र गर्ने होइन कि अब जस्तै भन्छ नि घरमा गए पनि अब बुढी र बुढासँगै अफिस गएर काम गरेर हुन्छ बुढी नि थाक्या हुन्छ नि त बिचरा उसको नि ह्युम्यान बडी हो तर चाहिँ घर गइसकेपछि चाहिँ अब उसको बच्चा हेर्ने उसको खाना पकाउने चाहिँ बुढीले नै गर्नुपर्छ बुढाले चाहिँ केही गर्ने होइन खाने बस्ने त्यो मेन्टालिटी छ त कतिपय अवस्थामा अब बिरामी भएको अवस्थामा त्यो भनेको त छुट्टै पाटो हो तर मैले देखेको अनुसार चाहिँ दुवैजना मिलेर काम गर्यो भने सहज हुन्छ ह्युम्यान बडी सबैको एउटै हो उसले मात्र गर्नुपर्छ भन्ने छैन र म प्यारेन्ट्सहरूलाई एउटा चाहिँ के भन्न चाहन्छु भने हजुरले छोरीलाई मात्र पोख्त नबनाउनु छोरालाई पनि त्यसमा सँगसँगै लैजानुहोस्
एकदमै सहयोगी कुरा गरिदिनु भयो हाम्रो प्रोग्रामको लक्ष्य पनि के हो भने पूर्ण रूपमा लैङ्गिक समानता कायम गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ गर्ने त साना साना कुराहरूमा नै परिवर्तन गर्ने हो नि त
अझै तपाईँको कस्तो हुन्छ भनेदेखि कुनै पनि बच्चाको लागि सबैभन्दा ठुलो विद्यालय अथवा ठुलो गुरु भनेको आफ्नो अभिभावक हुन्छ जब बच्चाबाट नै हामीले त्यसरी ट्रेन गरेर त्यस्तो पोजिटिभ भाइब्स आफ्नो बच्चामा एकजना होइन सबैजनाले आफ्नो बच्चामा राख्दाखेरि समाजको राष्ट्रको नै सबैमा त्यस्तो पोजिटिभ चेन्जेस गरेर नि घरैबाट परिवर्तन सुरु भयो भनेदेखि समाज त्यसपछि राष्ट्र सबैमा परिवर्तन आउँछ जस्तो लाग्छ मलाई चाहिँ
तपाईँको एउटा जीवनको अन्तिमसम्मको एउटा सुदूर सपना हुन्छ नि ड्रिम हुन्छ नि त्यस्तो चाहिँ के छ म कस्तो किसिमको मानिस बनु समाज कस्तो किसिमको
बनोस् यस्तो मैले हजुरलाई मैले मेरो एकदमै मनभित्रको कुरा राख्न चाहेँ म सानै बेलादेखि पनि अहिले डक्टर इन्जिनियर भन्थ्यो म कहिले पनि यो बन्छु भनेर म कसैलाई पनि किटान गर्दिनँ थिएँ म चाहिँ के मेरो अहिलेदेखि म अहिले यो फाउन्डेसनमा आबद्ध छु भोलि म कहाँ पुगौँला तर जहाँ पुग्छु जे काम गर्छु आफ्नो इमान्दारका साथ आफ्नो सिन्सियरिटीको साथ गर्छु र जुन ठाउँमा गर्छु त्यहाँ चाहिँ एकदमै हार्डवर्किङ एकदमै डेडिकेसन भएर जुन पाटो समाते पनि त्यसमा चाहिँ मेहनत गरेर त्यसलाई चाहिँ सक्सेस एउटा लक्ष्यमा पुग्नुपर्छ जहाँ गए पनि राम्रो गर्नुपर्छ जहाँ गए पनि आफ्नो मेहनतले गर्ने हो जस्तो लाग्छ त्यही भएर अब अहिले यहाँ छु तर अब पछि के हुन्छु अब पछि यो नै गर्छु भन्ने त छैन तर लाइफमा यतिकै त बसिँदैन मेहनत त साथसाथ छँदैछ मेरो मेहनतको पाटो त त्यो भएर पछि चाहिँ गएर चाहिँ जे गरे पनि एउटा ठाउँमा राम्रो नै गर्छु आत्मसाथ गरेर काम गर्छु आफ्नो जीवन आफ्नो भविष्य आफ्नो पारिवारिक सबै अवस्था चाहिँ सहज बनाएर लैजान्छु एउटा असल नागरिक बन्छु जस्तो लाग्छ
अहिले हामी चाहिँ छोरा र छोरी बीच समानताका कुराहरू धेरै वर्षदेखि उठिरहेका छन् होइन त्यो कतिपय परिवर्तन पनि हुँदैछ बुवा आमाले छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तनहरू भइसक्यो छोरीलाई पनि एकदमै झन् छोरी चाहिँदो रहेछ भन्ने कन्सेप्ट आइसक्यो होइन तर यति भइरहँदा बुवा आमा प्रतिको उत्तरदायित्व चाहिँ अझै पनि छोरीको भन्दा छोराकै बढी भइरहेको हो कि भन्ने पनि देखिन्छ जबकि पैतृक सम्पत्तिमा पनि बुवा आमाहरूको सम्पत्तिमाथि पनि छोरीको पनि बराबर हक कानुनमा लेखिसकेको छ भलै त्यो व्यवहारमा त्यति प्रयोग चाहिँ भएको छैन होला बुवा आमाको लागि तपाईँको भन्नुभयो दुईटा दाईहरू हुनुहुन्छ तपाईँको जिम्मेवारी चाहिँ कति छ जस्तो लाग्छ
मेरो व्यक्तिगत जिम्मेवारी मेरो ड्याडी मम्मी प्रति त सधैँभरि नै 100% नै छ मैले मेरो ड्याडी मम्मीको लागि जसले मलाई एउटा मेरो लाइफ दिनुभयो म म ड्याडी मम्मीले यसरी हुर्काएर एउटा राम्रो वातावरण दिएर आज यहाँ ठाउँमा आइपुगेको छु। त्यस्तै गरी म जस्ता धेरै मान्छेहरू आफ्नै जो बच्चा पनि आफ्नो परिवारको सेक्रिफाइसले नै गर्दा कहाँ सक्सेस एचिभ गरेको हुन्छ त्यो छोराले नै गर्नुपर्छ छोरीले नै गर्नुपर्छ भन्ने त्यसमा चाहिँ म मान्यता राख्दै राख्दिनँ। त्यो सबैले गर्नुपर्छ र म चाहिँ मेरोमा चाहिँ जहिले पनि के एउटा कन्सेप्ट छ भनेदेखि छोरा होस् वा छोरी हामीले आफ्नो परिवारलाई आफ्नो ड्याडी मम्मीलाई गर्नुपर्ने दायित्व गर्नुपर्छ। भोलि हामी पनि एउटा ड्याडी मम्मी हुन्छौँ भोलि हामी पनि बुढेसकाल लाग्ला भोलि हामीलाई त्यही व्यवहार हाम्रो छोराछोरीले गर्यो भने कस्तो हुन्छ त्यो चाहिँ म अहिले नै आफूलाई अनुभूति गर्छु। र यो पैतृक सम्पत्तिको कुरा उठाउनु भयो होइन म चाहिँ यो सम्पत्तिको लागि ड्याडी मम्मी हेर्नेमा चाहिँ म विश्वास गर्दिनँ। त्यसपछि सम्पत्ति नभएको ड्याडी मम्मीलाई चाहिँ नहेर्ने उहाँहरूलाई चाहिँ हामीले हेला गर्ने ल ठिक छ उहाँहरूको सम्पत्ति नै छैन अब हामीलाई पढाउँदा पढाउँदै सक्यो हाम्रो जिन्दगीमा खर्चिएर सक्यो अब त्यसपछि अब उनीहरू के काम त्यस्तो हुँदैन त्यस्तो चाहिँ म मान्यता यति पनि राख्दिनँ। भोलि केही नभएको ड्याडी मम्मी छ भने पनि हामीले त हाम्रो ड्याडी मम्मीलाई आफूभन्दा माथि राखेर हेर्नुपर्छ। अझै पनि विश्वास छ हजुरको यो गाउँ समाजमा जति कुरा गरे पनि छोरा नै चाहिने छोरी भयो भने हाम्रो वंश नै नाश हुन्छ त्यसपछि क्रिया नै हुँदैन कि भन्ने त्यो चाहिँ कस्तो एउटा एकदमै नकारात्मक सोच त्यसलाई त म के शब्द दिउँ कि मलाई त्यो सुन्दा पनि आफैलाई पीडा हुन्छ जब कि एउटै रगत होइन र बाउआमाको अनि छोराले चाहिँ त्यो चाहिँ गर्नुहुने छोरीले चाहिँ गर्न नहुने किन त्यसमा के फरक छ त्यसमा कति हामी छोरीहरूलाई कति नराम्रो फिल हुन्छ हामी कस्तो हिँड्दा बोध किन छोरी भएर जन्मियो किन छोरा भएन भन्ने हुन्छ। त्यही भएर म चाहिँ के भन्छु भनेदेखि जब हामी बाउआमाको काखमा आउँछौँ त्यो बेला उहाँहरूको देहान्त नहुन्जेलसम्म देहान्त पछि पनि छोरा र छोरीको चाहिँ एउटै नै कर्तव्य हुन्छ एउटै नै गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ।
एकदमै खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भयो कार्यक्रमको निकै नै अन्तिममा छौँ
होइन
आमाहरूप्रति समर्पित आमाहरूको त्यागप्रति सम्मान गर्ने कार्यक्रम पनि हो त्यसैले आफ्नो आमाको सम्झनामा आमालाई सम्झदा यतिखेर चाहिँ तपाईँलाई कस्तो अनुभूति भइरहेको छ टाढा पनि हुनुहुन्छ सम्झना पनि आउँछ होला होइन
टाढा हुनुहुन्छ एकदमै याद आउँछ मम्मीहरूले जस मम्मीले ड्याडी मामुले यति धेरै सेक्रिफाइस गर्नुभयो हाम्रो लागि कति दुःख कष्ट भोग्नुभयो हामीलाई हुर्काउनको लागि अब आजसम्म जहाँ छौँ उहाँहरूकै देनबाट छौँ। मेरो आफ्नै मम्मीप्रति एकदमै एकदमै म सम्मान व्यक्त गर्न चाहन्छु मलाई यस्तो एउटा सानैमा एउटा एकदमै राम्रो वातावरण दिएर सानैमा मलाई कति कुरा व्यवहारिक कुरा बुझाइदिनु भएर मलाई कहिले पनि छोरा छोरी भेदभाव नगरी गर्न मलाई हुर्काइदिनु भयो। मेरो मामु त मेरो साथी जस्तै हुनुहुन्छ हाम्रो कति कुरा सेयर हुन्छ त्यही भएर म एकदम भाग्यमानी ठान्छु मेरो मामुलाई मैले एज अ मेरो आमा पाएँ होइन सबैजनाले चाहिँ मेरो मम्मी जस्तै पोजिटिभ भाइब्स भएको मम्मी पाइदिउँ सबै आमाहरूले बुझिदिउँ छोराछोरी एउटै हो एउटै कोखमा बसेर जन्मिएपछि छोरा र छोरीको कर्तव्य चाहिँ एउटै हुन्छ प्लिज दुईवटा कर्तव्य हुन्छ उनीहरू छोरा छुट्टै हो छोरी छुट्टै हो त्यो भावना राख्दै नराख्नुहोस् छोराछोरी नै एउटै हो र सबै आमाप्रति चाहिँ म धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु।
धन्यवाद। आज हामीसँग हुनुहुन्थ्यो रोजिना सिजापति जो यङ लिभिङ फाउन्डेसन एउटा विदेशी स्वयंसेवी संस्था हो जसले नेपालमा पनि विभिन्न सुरुमा भूकम्प पीडितहरूका लागि त्यसपछि अहिले तनहुँमा स्कुलहरूमा महिला सहकारीहरूका लागि महिला समूहहरूका लागि एउटा भौतिक निर्माणमा सहयोग गर्ने काम चाहिँ गरिरहनु भएको छ। उहाँलाई हृदयदेखि नै धन्यवाद प्रकट गर्दै र कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूप्रति पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि भेट्ने बाचासहित अस्मिता बिदा हुन्छु। हवस् त नमस्कार।